उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी आजदेखि नयाँ उपन्यास लिएर आएका छौं। आजदेखि हामीले वाचन गर्ने उपन्यास दौलत विक्रम विष्टको चपाइएका अनुहारको वाचन हो। यो उपन्यास पहिलो पटक 2030 सालमा प्रकाशित भएको थियो र अहिले 2067 सालसम्म आइपुग्दा 8 औं संस्करणसम्म प्रकाशित भइसकेको छ। यसै उपन्यासको पहिलो श्रृंखला अब वाचन शुरू हुन्छ। जंगली रूखका पातपात र झाडी झाडी बिउजिरहेका किराहरूको करौती रेटेझै स्वरलाई सोहोरेर मध्याह्नको घाम आलस्यको धुवा उडाउन थाल्छ। आफ्नो काँधमा झुन्डिरहेको टामीगनलाई एउटा रूखको फेदमा अड्याएर म ढलेको रूखको मुढामाथि बस्छु। अलि परको रूखको हाँगाका पातहरूले छोपिएको कालो ढेडु बाँदर मेरो र किम्रिखको बीचमा हाम फाल्छ। किम्रिखतिर आँखा चिप्लाइदिन्छु म, ऊ टाढा छैन। उसलाई र मलाई त्यो केतुकी र जंगली गुलाबको बोटले उछुट्याइदिएको छ जसमा फूल फुलेका छन्। आबुनुसको रुखमुनि थुपारिएको ढुङ्गामा पीठ अडाएर बसेको छ ऊ। केतुकी र जंगली गुलाबको जाङले उसको र मेरो बीचमा एउटा पर्दा झैं झारिदिएको भए पनि जंगली रुखका पातको रङ झैं सर्दै गएको उसको गोरो आङको नाङ्गो पाटालाई म अनुभव गर्न सक्छु। ऊ अहिले जंगली गुलाब र केतुकीको जाङतिरबाट चकमन्न छ। त्यो कालो ढेडु बाँदर र एकतमासले बिउजिरहेका जंगली किराहरूका किरिरी किरिरी स्वरतिरबाट चकमन्न छ र मतिरबाट चकमन्न छ। अगाडि थुपारिएका आवनुस र ओकका घोचाहरूमध्ये एउटा घोचोलाई छानेर म उगिरहे झैँ स्थितिलाई छल्छु। सूर्य एकदम शिरमाथि नै तरुनु भइरहेको छ। आजको यो मध्यानी त उसको निम्ति हाँसो र गफको मध्यानी भन्नुपर्ने हो। हाँसो र गफको मध्यानी मात्र होइन, फुर्ती र जागरको मध्यानी भन्नुपर्ने हो। पहिले मैले यस्तै सोचेको थिएँ किनभने आज पनि उसलाई ज्वरो आएको छैन। आज त उसको जिउ साह्रै चङ्गा छ, उसको जिब्रो स्वादिलो पनि भएको छ। हिजो छाडि अस्तिसम्म ज्वरोले लछारेकोले ऊ लाटो भएको थियो, तर यथार्थमा यो कुरो होइन। ज्वरोको तन्द्रामा पनि उसका हरफहरूले उसको देश जर्मनीको पानीलाई छामेको छ, माटोलाई छामेको छ, अनुहार र आकृतिहरूलाई छामिरहेको छ। म बुझिरहेको छु ऊ अहिले चकमन्न भएर पनि चकमन्न छैन। चकमन्नता भित्रभित्रै उम्लिरहेका उसका अभिव्यक्तिका हरफहरू उही मौनिका मारिया र इराका स्मृतिले रुजिरहेका छन्। उही सोफिया र साराका नृत्यले सम्झनाले चम्किरहेका छन्। चकमन्नता भित्रभित्रै ऊ त्यो दूधको गिलास र बियरको शिशीलाई स्पर्श गरिरहेको छ जुन उसको हिसाबमा उसको सबै थियो। चकमन्नता भित्रभित्रै त्यो सलगम र मासुको सुरुवाको पनि स्वाद लिइरहेको छ जुन उसको हिसाबमा उसको सबभन्दा प्रिय। र गाउँमा छँदा बिहान ऊ तातो दुध उसिनेको फुल र अनि स्यान्डविच खान रुचि लिने गर्थ्यो अरे। दिउँसोको खानामा विभिन्न किसिमका मासु सागसब्जी र भुजा हुन्थ्यो अरे। बेलुकी पाउरोटी र मासुको परिकार बियरको नसामा खाँदा साह्रै मजा लाग्थ्यो अरे। ऊ इरा सोफिया साराको स्मृति पनि यो थलामा अस्वाभाविक मान्न सक्दिनँ म, न त खानेकुराको सम्झनालाई नै अस्वाभाविक ठान्दछु। तर पनि एउटा पत्यार नलाग्दो हरफले ऊ लखेटिएको छ भन्ने कुरालाई स्वीकार गर्दा सङ्कोच लाग्छ। हुनसक्छ मेरो बुद्धिसम्मत चेतना फौजी हरफहरूले धेरै जसो रुजेको हुँदा त्यसो भएको होला। हुन सक्दछ म आफूमा ठिक छु, मेरा विचारहरू ठिक छन्। तर जे होस् त्यस किसिमको कुरालाई मनमा खेलाइरहने बानी छैन। उसका सम्झनाका पत्रमा सुरक्षित नामहरूमध्ये सबभन्दा मिठो नाम बेरगीत भन्ने छ। तर ऊ त्यो स्वास्नी मान्छेको नामसँग मात्र परिचित छ। उसले त न त्यो स्वास्नी मान्छेको अनुहार देखेको छ न आकृति। त्यो आकारहीन स्वरूपले उडाएको प्रणय गीतलाई उसको हृदयले अनुभव गर्छ। तर दुर्भाग्य आजसम्म पनि उसले त्यो आभासलाई रूप र आकार दिन सकेको छैन। जतिपल्ट उसको कल्पनाशक्ति त्यसप्रति सजग भएको छ त्यति नै पल्ट त्यो आभासलाई सोफिया र साराको अनुहारले मेटिदिएको छ, मौनिका र मारियाको रङले छोपिदिएको छ। आफ्नो हातको घोचोलाई आफ्नो गर्दनमाथि तेर्साएर म उसभित्रको सम्झनाको चिपटेटीलाई भाँचिदिने प्रयत्न गर्न थाल्छु। मलाई अनुभव भइसकेको छ त्यस किसिमको स्थितिले उसको आँखामा निद्रा घप्टाइदिन सक्छ। निद्रा कप्ट्याएर उसको शरीरभरि ज्वरोको रगत तरङ्गित गरिदिन सक्छ। यति छिटो ज्वरो उल्टियो भने निश्चय नै निको पार्न मुस्किल हुनेछ। झट्ट हेर्दा सातचोटि ढुङ्गामा पछाडि पनि केही नहोला भने जस्तो उसको दार भए पनि कठै कमजोर छ ऊ। यो अफ्रिकी जङ्गलको पानी फाप्दै फापेको छैन उसलाई। म आफूले भाँचेको घोचो जटार भनेर केतुकीको फूल हल्लाइदिन्छु, तर मानौ उसलाई आफ्नो स्वास्थ्यको बारेमा केही विचार छैन। बरु त झन लाग्न थाल्छ, उसको आस्था र विश्वास रोइरहे चाहिँ, उसको सम्पूर्ण अस्तित्व नै रोइरहे चाहिँ। मेरो र उसको बीचमा टुसुक्क बसेको ढेडु बाँदर, भर्खर भर्खर अस्पताल पुर्याइएको कालो अनुहारको रोगी नायक चाहिँ कपाल कन्याउन थाल्छ। म फेरि अर्को घोचो छान्छु र गर्दनमाथि तेर्स्याउँछु। किम्रिक अझै उही अनुहारमा छ, त्यो वैराग्य लाग्यो स्थितिलाई मानव छोड्ने पक्षमा छैन ऊ। मलाई त यत्तिकै थाहा छ, सम्झना हो आइहाल्छ, तर सम्झनाको भेरमा आफूलाई डुबाएर पिन्चे हुने पक्षमा म कदापि छैन। मुरीको भारी पिठ्यूमा बोकेर लेख र ब्यासी हिँड्दा पनि मेरा हरफहरूले त्यस किसिमको मृगमरीचिकालाई टिपेका थिएनन्। भारी बोक्न सक्ने उमेरमा आइपुग्नुभन्दा पहिले पनि पछाडिलाई सम्झेर कहिले पनि मैले पिन्चे स्वर निकालेको थिइनँ अरे, मेरी आमा त्यसै भन्थिन्। बाले निगालाको लौरो लिएर लगाएर पनि वा स्कुल वा गोठालो जाँदा कुनै तन्नेरीसँग झगडा हुँदा पिटाई खाएर आउँदाखेरि पनि मैले पिन्चे स्वर निकालेको थिइनँ अरे, पिन्चे स्वर निकालेर आमाको ममता पाउने लोभ देखाएको थिइनँ अरे। आमा त्यो पनि संसार छाडेर गइसकेकी, उनको कुरालाई विश्वास गर्नै पर्छ मैले। फेरि आमाले त्यो कुरो मसँग गरेको पनि होइन, मेरो अगाडि त मेरो अनन्त यस्तो र उस्तो भनेर उच्चारण नै गर्दिनथिन्। गाउँघरका आमाहरू जब आफ्नो छोराले दिएको शास्त्रीका बारेमा छिटा उडाउन थाल्थे, त्यतिखेर मेरी आमा एउटा भिन्नै किसिमको व्यक्तित्व लिएर देखा पर्थिन्। उनको म प्रति गुनासो हुँदैन थियो, बरु हुन्थ्यो आत्मगौरव। त्यो कुरो भइगयो, आमासँगै रहोस्। यदि म स्वयंलाई पनि विश्वास भइसकेको कुरा हो, म त्यो झार त अवश्य पनि होइन जो छुँदैमा ललाकलुलो भइहाल्छ, त्यो कुबेन्डो पनि अवश्य होइन जो कान्छीआउँलाई देखाउँदैमा मरिहाल्छ। त्यसो भएको भए निश्चय पनि म बाँचिरहेको हुँदैन थिएँ होला। मेरो कम्पनीका कैयन साथीहरू सँगसँगै म पनि लासमा अनुवाद भइसकेको हुन्थ्यो होला। तर मलाई अझै सम्झना छ, शत्रुपक्षीको गोलीको पर्रा मेरो कनपट्टिलाई छोला छोला भने जे गरी सुइँ सुइँ सुइकाँदा पनि मेरो बुद्धिसम्म चेतनाले धोका दिएको थिएन, न डरले मेरो कट्टु दिशा र पिसाबले नै भिजिएको थियो। गोलीका पर्रा र सङ्गीनका घातलाई छली छली भुइँमा घस्नाखेरि पनि मेरो मस्तिष्क शत्रुलाई विनाश गर्ने सम्बन्धमा उपायहरू सोच्न सक्थ्यो। ममा सुरक्षित विचार शक्तिको त्यही सोचताले गर्दा मात्र 20 जवान साथीहरू लिएर एकपल्ट मैले एउटा जर्मन फौजी चौकीलाई फतेह गरेको थिएँ। त्यो चौकी त्यही चौकी थियो जसलाई फतेह गर्ने सुरुमा पल्टनका ओसीले हजारौं गैर नेपाली सैनिकको बलिदान गरिसकेका थिए। तर यो युद्ध क्षेत्र होइन, यहाँ ट्याङ्की मेसिनगन र लुइस गनका विनाशकारी आवाज छैनन्। निरपराध मान्छेलाई निरपराधले मारेर भुइँभरि लास बिछ्याउने स्थिति छैन, न यहाँ घायलहरूको आर्तचितकार छ, न कुहिएका लासहरूको गन्ध, न त छ एकअर्काको आँखामा एकअर्कालाई दुश्मन तुल्याइदिने राजनीतिक दाउपेच। यहाँ त छ खालि स्वयंले स्वयंलाई प्रशासन गर्नुपर्ने स्थिति। यो नाङ्गो सत्यलाई जर्मनी सेनामा लेफ्टिनेन्टसम्म भइसकेको किम्रिकले आत्मसात गर्नुपर्ने हो। यो भयानक जङ्गलको डरलाग्दो चकमन्नतामा बिउतिएको निष्क्रियतालाई भसाइदिने बारेमा सोचविचार गर्नुपर्ने हो। तर किम्रिक लाग्न थाल्छ ऊ फौजी अफिसर थियो भन्ने कुरा मानव झुट थियो। म किम्रिकलाई हेर्न छाडेर आफ्नो गर्दनमाथि तेर्सिएको घोचोलाई भाँच्न थाल्छु, दुवै पाखुराका कापले अचेटी अचेटी। त्यस किसिमले घोचो भाँच्ने उपाय मलाई यो जङ्गलले सिकाएको होइन, न त यो मेरो मस्तिष्कको नयाँ उपज नै हो। यसलाई मैले आफ्नो स्कुलको जीवनमा एउटा खेलको रूपमा ग्रहण गरेको थिएँ। यो खेललाई त मैले मधेसबाट पहल मानिस सिकेर आएको हर्के साइलाको भाइसँग सिकेको थिएँ। केटाकेटी छँदा सिकेको त्यो खेल यो चकमन्न जङ्गलमा यस किसिमले बिउजन जाला भन्ने के थाहा होस् मलाई। म त छक्क छु, विस्मित छु। छातीभरि तीत अनुभवहरूको सङ्गालोको बीचमा पनि आजसम्म कसरी त्यो खेलप्रतिको मोह सुरक्षित रहन सकेको होला। यो खेल पनि त त्यो दण्डी बियो कपरतिर काना काना पिच्चा जस्तो खेल न हो जो बाल्यकालमा खेलिन्छ र तरुण भएपछि त्यसलाई त्यसै गरी बिर्सिन्छ जस्तो जुठेल्नको भातका सीता। स्कुलको जीवनमा उदाएको त्यो खेल स्कुल छुटेपछि मर्यो होला भनी ठानेको थिएँ मैले त। कठै के थाहा होस् मलाई, मेरो अभिव्यक्तिको अन्तरालमा त्यसको अस्तित्व अहिलेसम्म पनि झङ्कृत भइरहला भन्ने। हो, घर छाडेर काठमाडौँ आएपछि कहिलेकाहीँ त्यस खेलको स्मृतिका हरफहरू मेरो गाउँभरिको लालपातेका रङ सोरेर म भित्र लडीबुडी खेल्न थाल्थे। स्कुल छुट्टी भएपछि बेलुकी पख बजैले चिनेको चौतारी वरिपरि जब थरीथरीका खेलहरू बिउजन्थे, त्यतिखेर म त्यो खेलको माध्यमले केटाकेटीहरूका बीचमा आफ्नो छुट्टै किसिमको अस्तित्व कायम गरिरहेको हुन्थेँ। म गजक्क परिरहेको हुन्थेँ आफ्नो गर्दनमाथि लालपातेको घोचो तेर्साएर। मेरा वरिपरि म जस्तै बालबालिकाका आँखा हुन्थे, खुसी र उत्साहले उज्जालिएका, जतिपल्ट लालपातीको घोचो भाँचिन्थ्यो त्यति नै पल्ट उनीहरू स्याबास स्याबास अनन्ते भन्दै त्यसै त्यसै उफ्रिँदै चिच्याउँथे ताली पिटी पिटी। म झन्झन उत्साहित हुन्थेँ। कैयन त मेरो देखासिकी गरेर आफ्नो गर्दनमा लालपातीको घोचो तेर्साइ पनि हाल्थे, तर त्यस क्षेत्रमा म जतिको बलियो अरू कोही पनि थिएनन्। जुठे पुड्के सावित्री र सेतीका आँखाको पुतली भनेको हुन्थे त चन्द्रे र हर्केर प्यान्टेका आँखाको भने कसिङ्गर। अहिले यसरी गर्दनमा घोचो तिर्साउँदा यहाँ बाल्यकालमा भोगेका दिनहरूको छनक कदापि बिउजन सक्दैन, न त वरिपरिका यी चौडा पात भएका रुख र झाडीहरूका हाँगा बिङ्गाले केटाकेटीको रूपले खुसीको स्वर नै उडाउन सक्छ। फेरि पनि यो चकमान्न जंगलमा त्यो खेल बिउजदै आइरहेको छ, यसकारणले बिउजिएको होइन कि किमरिकको अगाडि आफ्नो बल प्रदर्शन गर्न चाहन्छु, यसकारणले पनि होइन म किमरिकलाई त्यस खेलको माध्यमबाट हँसाउन चाहन्छु, बरु यसकारणले त्यो खेलले मलाई त्यत्तिकै सङ्ग्लो बनाइदिन्छ जतिको सङ्ग्लो म आमा हुँदाखेरि थिएँ। त्यसैले म ती घोचाहरू भाँच्न थालेपछि त्यति बेलासम्म भाँची नै रहन्छु जुन बेलासम्म मेरो आकाश थाकेर म शून्यलाई आत्मसात गर्न सक्दिनँ। यथार्थमा त्यो घोचो भाँच्ने प्रक्रियाको माध्यमले म इच्छाहीनताको अभ्यर्थना गरिरहेको छु। मैले त्यो नाङ्गो सत्यलाई एकदम नजिकबाट हेरिसकेको छु। आफूले आफैलाई चपाउन त्योभन्दा निखर उपायहरू केही हुन सक्दैन। किम्रिक र मेरो बीचमा बसेको त्यो कालो ढेडु बाँदर केतुकी र जंगली गुलाबको झ्याङ पछितिरबाट लुसुक्क लस्किन्छ। मलाई थाहा छ त्यो झ्याङ पछाडि पिँडार र बडहरका रुख छन्। हिजो आज ऊ त्यो काँचो बडहर पिँडार टिपेर खान पर्केको छ। त्यो बाँदर हराएपछि किम्रिक चुपचाप उठ्छ र आङ तर्काउँछ। राम्रो कुरा हो ऊ उँगिरहेको थिएन। आफ्नो अगाडिको ढुङ्गो टिपेर ऊ पानबुट्टाको एउटा नक्सा बनाउन थाल्छ। मेरो गर्दनको घोचो तेर्सिँदै जान्छ र म भाँच्दै जान्छु एकपछि अर्को अर्कोपछि फेरि अर्को। त्यतिकैमा उसको मुखबाट एकाएक फुटेको पीडा मिश्रित ओहो भन्ने शब्दले म आफ्नो घोचो समातेको हात शिथिल भएको अनुभव गर्न थाल्छु। हातमा परिसकेको घोचोलाई लट्ठी बनाउँदै म सोध्छु के भयो। आफ्ना बायाँ खुट्टालाई समाएर ऊ भन्छ केही भएन, तर उसको अनुहारमा देखा परेको पीडाको छाया मेरो आँखाबाट लुक्न सक्दैन। म उठ्दै भन्छु केही त अवश्य भयो, फेरि किन लुक्ने। केही जवाफ दिँदैन ऊ। भान्सामा खानेकुरा चोर्न लाग्दा एकाएक पक्राउ परेको बालक चाहिँ ऊ मुन्टो निहुराइदिन्छ। म हातको घोचो भाँचेर फेरि रुखमा ठडाइएको टामीगनलाई भिर्छु। म जान्दछु किम्रे किन लुक्न खोज्छ मबाट। मेरो अर्थ उसलाई गरौँ लाग्छ, यति गरौँ कि उसले सहनै सक्दैन। यो तथ्यभित्र उसको हृदयको कुन तत्त्वले काम गरिरहेको छ त्यसलाई मैले बुझ्न सकेको छैन, बुझ्ने चेष्टा पनि गरेको छैन मैले। उसभित्र के होला, त्यसलाई कोट्याएर पनि के फाइदा। यो एक त जङ्गल मान्छेको आकृतिमा ऊ र म मात्रै, भन्न मन लागे कुनै न कुनै दिन ओकलिहाल्नेछ। त्यो अर्थी दिनु मात्र दम्भ छैन, सम्भव छ सेफभित्र राखेका सुनका गनाहरूले ठालुहरूको अनुहारमा दम्भको रङ पोतिए झैं मेरो काँधको टमिगन र कम्बरको खुकुरीले मेरो अनुहारमा पनि दम्भको रङ पोतिदिन सक्छ। तर टुवेल्भर भिरेर कुकुरहरू साथमा शिकार खेल्न निस्केको ठालु होइन म। म सम्भवतः मेरो हेर्न सक्ने शक्तिले मेरो देशका आमाहरूको दुधे ओठ भएका छोराहरूलाई, मेरो निर्माणको जाँगर र हातहरूलाई पराई मुलुकको खेतमा आली आलीमा बारीका कान्ला र सडकको धुलो धुलोमा मुर्दा भएर कुहिएको नदेख्दो हुँ त दम्भ गर्ने पनि थिएँ होला। तर यी आँखाले नेपालीको असही हुलियालाई देखिसकेको छ। हाम्रो दम्बको त त्यही दिन मृत्यु भइसकेको हुन्छ जुन दिन आमाको गर्भबाट निस्केर हामी धरतीमा च्याँ गर्छौं। म किम्रिकको अगाडि पुग्छु। एकैचोटि दुई तिनवटा ढुङ्गा बोक्ने उसको प्रयत्नले गर्दा उसको हातबाट ढुङ्गो चिप्लिएको छ। त्यसले उसको बायाँ खुट्टाका सारा आउनलाई थेचारिदिएको छ। छरछर्थी बगेको रगत भिज्दै गरेछ वरिपरिको भुइँ। म उसको खुट्टातिर आँखा चिप्ल्याउँदै भन्छु कि यसै कारणले रोक्न खोजेको तिमी। ऊ केही बोल्दैन, उही पहिलेकै झैँ मुख घोसी मुन्टो लगाइरहन्छ। फेरि भन्छु जीवनमा सम्झना अवश्य हुन्छन्, तर सम्झना जीवन होइन। हेर किम्रिक, मलाई सब थाहा छ। ऊ घोसी मुन्टो लगाएको लगाई नडगिकन भन्छ। ऊ मेरो व्यक्तित्वको एउटा रूप कविको छ, तर म सस्तो भावुक मात्र होइन, म जर्मनीको त्यो वंशको छोरो पनि हुँ जसले ट्राइन राजप्रसादका क्लिमेन्सी र विल्सनको अगाडि वार्सा सन्धि मात्र अस्वीकृत गरिदिएका थिए। म उसलाई सुन्दिनँ, सुनिरहने बेला पनि छैन। पछिल्लो दुई तीन महिनादेखि यस्तै भूल गर्दै आइरहेको छ ऊ। सानातिना घाउलाई लिएर म चिन्तित हुन्न। मोर्चामा कैयनपल्ट गोलीले मेरो हातखुट्टा र गर्दनको छाला उक्काइदिँदा पनि चिन्तित भएको थिएन। त्यो घाउले मलाई स्ट्रेचरमा बसेर अस्पताल जान पनि परेको छैन। मेरो सैनिक झोलामा सुरक्षित प्राथमिक उपचारका औषधिहरूले नै निको तुलाइदिएको छ हरेकपल्ट। अझै पनि मेरो झोलाभित्र बेन्जन र टिन्चर आइडिनको सिसी छ, मलमपट्टीहरू छन् र ब्यान्डेजका सामानहरू। कठै कस्ता कस्ता क्षणहरू आउँछन्। कसरी बाध्यताहरूलाई लिएर निस्सासिँदै मान्छेले आफूभित्रको जाँगरको पखेटालाई फटफटाइरहनुपर्छ, तर म यी बाध्यताहरूभित्र गुम्सिरहेका जीवनका बोधहरूलाई पाउन लगाउने पक्षमा छैन। किम्रेकलाई त्यहीँ छाडेर म छिटो छिटो कटेरोतिर पाइला सार्छु। साँच्चै नै आज उसलाई थला बसाल्ने किसिमको घाउ लागेको छ। त्यो घाउले भर्खर भर्खर निको भएको उसभित्रको ज्वरोलाई फेरि उकासिदिन सक्छ। साँच्चै ज्वरो उक्सियो भने म अगाडि सोचविचार गर्ने इच्छा राख्दिनँ। कठिनाई खुकुरीले खोपी तयार पारेको 12 फिट जति अग्लो भरिङ उक्लेर म कटेरोमाथि पुग्छु। उसको र मेरो निर्वासित जीवनको ओत त्यो कटेरोको लम्बाइ 8 फुट र चौडाइ 5 फुटभन्दा बढी छैन। त्यो साङ्ग्रो छ, यसका भित्ताहरू बेहिस्सीका छन्। फेरि पनि मलाई त्यस साङ्ग्रोपनले टोकेको छैन, त्यसको बेहिस्सीले मलाई पोलेको छैन। आफ्नो गाउँको मदिसे भकारी बान्कीको घरमा रात र दिनका निश्वासहरू फेरेको अनुभव सँगालेको मेरो स्मृतिलाई त्यसले पीडा पुर्याएको कुरा पनि भएन। बङ्गला किसिमका घरको कोठामा रुँदै गरेको किम्रिकले पनि त्यसप्रति प्रष्ट किसिमले असन्तोषका छिट्टाहरू उडाएको छैन। उडाए पनि कुनै आश्चर्यलाग्दो कुरो हुने छैन। बरु आश्चर्यलाग्दो कुरा त यही छ, त्यो कटेरो बनाउँदा कसरी किम्रिकले आफूभित्र निर्माणको दायित्वलाई बिउजाइरहन सकेको होला। औषधि राखेको छोला र थुम्लेट लिएर म खोलातिर लाग्छु। घाउ धुनलाई पानी त चाहिन्छ नै, खोला टाढा छैन, नजिकै छ। कतै साङ्ग्रो, कतै गहिरो, कतै सेलको झैँ आकार लिएको त्यो खोला तालमा मिसिएको छ। यद्यपि हाम्रो क्याम्पाको डिस्कोमै टेसिएर बगेको त्यो खोलामा पुग्नलाई 2 मिनटभन्दा बढी समय लाग्दैन। तापनि त्यसका वरिपरि उम्रिएका जङ्गलहरूको कालो छानाले आभास उडाइदिन्छ। त्यो निकै निकै टाढा भए चाहिँ म फेरि पाइला सार्न थाल्छु किम्रिकको घाउको लक्ष्य लिएर। बरा ऊ अझै स्वस्थ हुन सकेको छैन, उसलाई साह्रै नै दुखेको छ। कारे उसको खुट्टामा बसेको नीलडामको रङ उसको अनुहारमा पनि क्रमशः सर्न थाले चाहिँ मलाई अनुभव हुन थाल्छ। त्यस कुरालाई इङ्गित गरेर टिका टिप्पणी उडाउने विचार छैन मेरो। किन्यौँ पाउँ र कनिका बुक्याउँ भन्ने उखान सिद्ध गर्ने अनुहारसँग मेरो पनि दोहोरो कुराकानी भएको छ, तर बल्छी हाल्न जानेको छैन मैले। उसको विरोध गर्दा गर्दै पनि म उसको घाउ धुन थाल्छु मौनतालाई च्यापेर। सम्भवतः ऊ मेरो घाउ धुवाईसँग सन्त्रसित छ। सम्भवतः मेरो हातको स्पर्शले जर्मनीतिर पखेटा फिजाइरहेको उसको कल्पनालाई सोरेर एकमात्र त्यो घाउका पीडातिर घोप्टाइदिन्छ। आफ्नो खुट्टालाई समाएको समाइ ऊ भन्छ, अनन्त के मसँग रिसायो? किन उसको घाउलाई कपासले सफा गर्दा गर्दै म तटस्थ किसिमको स्वर उडाइदिन्छु, रिसाउने काम के गरेका छौ र तिमीले? कुराको सिलसिला मिलाउने प्रयत्न गरे जाँ गरी ऊ आफ्नो आँखालाई जङ्गलतिर टाँसिदिन्छ। बथानबाट छुटिएका दुईटा अर्ना खोलापारीको ढिस्कोमा दौगुर्दै बाटो छुट्याइरहेका हुन्छन्। आफ्नो हातखुट्टाबाट झिकेर ऊ फेरि भन्छ, मसँग तिमी किन रिसाउँदैनौ? बाजाबाज गरेर मान्छे बसेको चाहिँ स्वाभाविक स्थितिको छन किन उराउँदैनौ? तिमीलाई देख्दा थाहा छ कस्तो लाग्छ मलाई। म भन्छु, अह कस्तो लाग्छ त किम्रिक, कुनै कैदखानामा पालो बसेको पाले जस्तो। साँच्चै तिमी मान्छे होइनौ, मान्छेको नाममा उभिएको मात्र पाले हो। स्थिति बोध्दै हाँसिदिनुपर्ने हो मैले, तर म हाँस्दिनँ। हाँस्नुभित्र पनि त आँसु हुन सक्छ नि। आँसुभित्रको त्यो आँसुलाई छचल्काएर मभित्र इच्छाहीनताका हरफहरूलाई प्रश्न र समस्याहरूले जुल्ट्याउनेका पक्षमा छैन म। गुजुल्ट्याए पनि त्यसको कुनै अर्थ हुने छैन। म उसको घाउ पुस्दै जान्छु। सम्भवतः त्यो घाउले उसको मुटुमा ठोकेको किलो उखेले चाहिँ अनुभव भइरहेको छ उसलाई। आफ्नो पछाडिको रुखको फेदमा आङ अड्याएर उस सेलाउन थालेको कुरालाई फेरि अगाडि बढाउँछ। भित्र एक थोक बाहिर अर्को थोक देखिने म ब्रिटिस मान्छे होइन अनन्त, म जर्मन हुँ। जर्मनभित्र जस्ता हुन्छन् बाहिर पनि उस्तै देखिन्छन्। अँ भन्दै जाऊ, म उसको घाउ पुसेको रुवा फालिदिन्छु, झोलाभित्रको औषधितिर ध्यान दिन्छु। उसको लवजले मानव प्रोत्साहन पाउँछ। म झुटो बोल्दिनँ अनन्त, यो जङ्गलका सुकेका पातहरू जब तिम्रो खुट्टाका बुटले चर्मराउन थाल्छन् त्यति बेला मलाई कुनै झ्यालखानाको पालेले घुमी घुमी पहरा दिइरहे जाँ लाग्छ। लडाकु जातको मान्छे नै ठहर्यो त्यसैले। जर्मन लडाकु र परिश्रमी त हुँदै हुन्, अझ लडाकुभन्दा परिश्रमी बढी। परिश्रमी नहुँदा हुन्छ अनन्त, आज जर्मनहरूको शिर ठाडो हुने थिएन। वार्साको पैसाचिक सन्धिले जुन किसिमले जर्मनीलाई धुलोपिठो पारेको थियो त्यसलाई हेर्दा त जर्मनहरू विश्वलाई हाँक दिनुको साटो युरोपको होटेल होटेलमा रिकापी सफा गर्ने नोकरको रूपमा देखा पर्नुपर्ने थियो। जर्मन स्वास्नी मान्छेहरू युरोपको सौन्दर्यको बजारमा बेच्याको रूपमा देखा पर्नुपर्ने थियो। म जर्मन हुँ अनन्त, जर्मन मात्र होइन जर्मन सैनिक हुँ। तर के म सोध्छु, म लडाकु जातको मान्छे भए पनि मसँग लडाकु आँखा छैनन्। कस्तो आँखा छ त तिम्रो? प्रश्नको जवाफमा ऊ आकाशतिर आफ्नो आँखालाई चिप्लाइदिन्छ। त्यो रित्तो आकाशमा खराएको शिकार गर्ने जातिको एउटा चिल चक्कर काटिरहेको हुन्छ। म आफ्नो प्रश्नलाई फेरि दोहोऱ्याउँदिन। उसको जवाफले पनि यो डरलाग्दो जङ्गलको भयानक चकमनतामा कुनै अर्थ राख्दैन। मलाई थाहा छ उसको भनाइअनुसार उसको व्यक्तित्वमा उसको रौनक रूपले भन्दा पनि कवि रूपले बढ्दा अस्तित्व राखेको छ। वार्षा सन्धिको समयमा उसका बा स्वयंले पनि कविताको माध्यमले जर्मनी रगतलाई तातो तुलाइदिएका थिए। हुनसक्छ उसका आँखा त्यस्तै आँखा होलान् जस्ता आँखा गेटेर सिलरका थिए। हुनसक्छ उसका आँखा त्यस्तै आँखा होलान् जस्ता आँखा नित्से र स्टेफान झर्चका थिए। म उसको घाउमा आइटिन हालिदिन्छु। पीडाले चस्कन्छ ऊ, मेरो पाखुरालाई दुवै हातले अठ्याएर उमानौँ पीडालाई पछाउन चाहन्छ। कुनै पनि स्वरमा विरोध ओकल्दिन म, बरु त झन् उसको खुट्टालाई फुकी फुकी छुन थाल्छु निश्वासै निश्वासले। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिरता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको अलेसी एफएम बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेटौँडा एफएम र प्रतिद्वनी एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुँको रेडियो ढोरबाराही बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दैनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवालको तिनाउ एफएम र बुटवाल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज दौलत विक्रम विष्टको चपाइएका अनुहार वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। म केही जवाफ दिन्न, भन न भन, उसले अठ्याएको मेरो पाखुरा मलाई दुःखै जानुभएको हुन थाल्छ। फेरि पनि म हराइरहन्छु, गुम भइरहन्छु, ऊ यो जङ्गलमा लास हुन चाहन्न भन्ने वाक्यलाई दोहोऱ्याउन थाल्छ, तेह्राउन थाल्छ। उसभित्रको विक्षिप्तको निम्ति कुनै किसिमको औषधि छैन मसँग। उही बन्दाबन्दै भत्केका अन्तर्कथाहरूका मलिन छायाको उदय, आफूसँगै निरर्थक हुँदै गरेको तितो सम्झना। अरे, आफूलाई मात्र किन हेर्छौ? आफूमा मात्र किन केन्द्रित हुन्छौ? के जर्मनीमा अरूलाई पनि हेर्ने आँखाहरू छैनन् र? छन् भने ऊ किन हेर्दैन मतिर पनि? म पनि त एउटा ऊ जस्तै मान्छे हुँ जसमा उसका जस्तै सम्झनाहरू छन्। हो, उसको सम्झनामा अटाएको उसको सहर र गाउँमा चाहिँ मेरो सहर र गाउँमा क्लबहरू छैनन्, थिएटरहरू छैनन्। निलो उज्यालोमा बासनालाई उदेक तुलाउने गिटारका धुन, नसाले लट्ठेका तरुणीहरूका नाङ्गा तिग्रा, सर्पका झैँ मादक अँगालो र चुम्बनहरू छैनन्, न त काँटा चम्चाका छनकहरू नै छन्। फेरि पनि त मभित्र आफ्ना किसिमका हरफहरू होलान्। गाई बाछाहरूका दाम्ला खोली, पाखा पँदेराहरूमा हिँडेका हरफहरू, मादल ठोकी ठोकी झ्याउरे गीत गाएका हरफहरू, काफल पाक्यो भन्दै बन्चरीले वैशाखका पात पातमा मेरो भाका उडाएका हरफहरू, के मेरा यी हरफको अलिकति पनि महत्व छैन किम्रिकका हरफहरूको अगाडि? के किम्रिकको अस्तित्व मात्र अस्तित्व हो, मेरो अस्तित्व अस्तित्व नै होइन? के किम्रिकको जीवन मात्र जीवन हो र मेरो जीवन जीवन नै होइन? हरे, किन बुझ्दैन किम्रिक? उसलाई स्यान्डविच र सलगमको सुरुवा मनपर्छ भने मलाई गुन्द्रुक र मकैको भात मनपर्छ भन्ने कुरालाई, उसको देशको पानीले भन्दा मलाई मेरै देशको पानीले स्वाद दिन्छ भन्ने कुरालाई। तर ऊ मभित्र के छ त्यसलाई हेर्न नै चाहँदैन, उसलाई आफ्नो सुनाउन पाए पुग्छ। मेरो कथा पनि त मेरो देशको लालपाते र गुराँसमा लेखेर सुरक्षित छन्। तर मैले कहिले पनि मभित्रका कथाहरूलाई उसले चाहिँ रोएर सोचेको छैन। तर म उसलाई आफ्नो कथातिर इसारा गर्न चाहन्न। मलाई थाहा छ मेरो कथाको ऐनामा ऊ आफ्नै कथा देख्नेछ। तर आहा, यस्तो छरिएको अवस्थामा पनि मभित्र यो उज्जवलता कस्तो लाग्न थाल्छ। जङ्गलका सारा रुखपातहरूसँग मेरो जन्म जन्मान्तरको परिचय भए चाहिँ लाग्न थाल्छ। मनको सूक्ष्म तार सनातनदेखि यो चकमन्नतासित जोडिँदै आइरहे चाहिँ। आहा, यो भावना कहिले पनि नभत्किदिए, यो उज्यालोको रास कहिले पनि नभइदिए। तर कठै दिनमा उदाएको सूर्य मरिहाल्छ, रातको रङ झर्दा नझर्दै। सन्तोषको कुरा हो, त्यो घाउको माध्यमले अहिलेसम्म किम्रेकलाई ज्वरोले ढाकेको छैन। घाउ बासी भइरहेको छ तिन तिन दिनको। तर उसको कल्पनाले भने हिजो आज यो चकमनतालाई मान्छेका अनुहार र आँखाहरूले बिथोल्न लागेको देख्न थालेको छ। म उसभित्र फराकिलो भइरहेको सम्भावनाको फाँटलाई भत्काउने मनसाय राख्दिनँ अवश्य पनि। हुन पनि के हुन सक्दैन यस धरतीमा? धेरै धेरै कुरा हुन सक्छन्। सम्भावनाको घेरा आकाश जस्तै फराकिलो छ। कुनै दिन यस जङ्गललाई नील र कङ्गो नदीका किनारामा देखिने अनुहार र पाखुराहरूले फडानी गर्न सक्छन्। काकेसस हफ्सी र जुलु जातिको जाँगरले यहाँ गाउँ बसाल्न सक्छ, सहर बन्न सक्छ। तर यो धेरै टाढाको कुरा भयो। मेरो र किम्रिकको आयुभर त्यो अगाडिको केतुकीको झ्याङको आयुर्दा भन्दा पनि छोटो छ। म 28 वर्षको भइसकेको छु। किम्रिक पनि आफूलाई मेरो दौतरी भन्छ। सहर गाउँ बस्नलाई निकै निकै वर्ष लाग्छ, एक शताब्दीले नपुगे दुई शताब्दी। त्यतिखेर त किम्रिक यो धरतीबाट हराइसकेको हुन्छ, म हराइसकेको हुन्छु, एउटा कथा बनिसकेका हुन्छौँ, त्यो पनि हराएको। फेरि पनि सम्भावना छ, किम्रिकको आकृति लिएर अर्को किम्रिकले अस्तित्व लिने, अनन्तको आकृति लिएर अर्को अनन्तले पखेटा फिजाउने। आज पनि जङ्गलभित्र बसोबास गर्दै आएका मान्छेका कुनै जाति जङ्गली पशुको आखेट गर्दै हाम्रो अगाडि ढोल बजाउन आइपुग्न सक्छन्। कुनै हात्ती दाँतका व्यापारी वा जीव विज्ञानका पण्डितहरू सानो जहाज लिएर यहाँ ओर्लन सक्छन्। युद्धमा बाटो बिराएका सिपाहीहरू यतातिर भड्कन सक्छन्। सम्भावनाभित्र के चिताउन सकिँदैन? धेरै धेरै कुरा चिताउन सकिन्छ। तर अहिलेको यो क्षणसम्ममा कुनै मान्छेले एकातिर बाटो बिराएको छैन। विशाल मरूभूमि यो भयानक जंगललाई छिचोलेर मान्छेको भाषा यहाँ बिउजिन सकेको छैन। मैले आँखामा उत्सुकता पनि भरेको छैन त्यो सम्भावनालाई लिएर, तर किम्रिकका हरफहरूलाई म बुझिरहेको छु। उसको सहन सक्ने शक्तिले इच्छाहीनतालाई अभ्यर्थना गर्न सकेको छैन, उसको धैर्य छिनछिनमै आक्रान्त हुन्छ। सही किसिमले यथार्थलाई मूल्याङ्कन गर्न सकेको छैन उसले। दुस्नाको बिछौनाबाट उठेर म कटेरोको खुड्किलो ओर्लिन्छु। इम्रिक लौरो टेकेर खोच्याउँदै मेरो पछि लागेको छ। म कटेरो अगाडिको त्यो सानो चौरमा छाडेर तालनिरको डिस्कोतिर पाइला सार्छु। इम्रिकको खुट्टाको घाउ निको भइसकेको छैन, यति चाँडै निको हुने कुरा पनि भएन। ऊ लौरोको भरमा एउटै खुट्टा लिनिरहेको छ। उसको व्यथालाई केही अंशमा ग्रहण गर्न सकेको छु मैले। डिस्को निरको एउटा रुखको सियालमा बसेर म आफ्नो टामिगनको च्याम्बरलाई सफा गर्न थाल्छु। इम्रिक म बसेको ठाउँभन्दा केही पर उभिएर तालतिर आँखा चिप्लाइदिन्छ। ढेडु बाँदर आज देखिएको छैन, सम्भवतः ऊ कटेरो वरिपरिकै कुनै जङ्गली फलको रुखको आँगामा बसेर पिङखेलिरहेको होला। त्यसको उपस्थितिसँग कुनै खास किसिमको चासो पनि छैन मलाई। किम्रिक त झन् त्यसलाई हेर्दै हेर्दैन। तालको बगरका बालुवालाई आज पनि कुनै मान्छेको पाइलाले टेकेको छैन, आज पनि त्यो कोरा छ हिजो अस्ति र वर्ष दिन पहिलेको जस्तै। पैतालाका छाप हुन् त उही जङ्गली जनावरका जसलाई हामी देख्दै आइरहेका छौँ हरेक साँझ बिहान दिउँसो मध्याहमा। टामिगन सफा गर्दा गर्दै म किम्रिकतिर आँखा चिप्लाइदिन्छु। उसको अनुहारमा उही मान्छेलाई हेर्ने भोकको छायालाई अनुभव गर्न थाल्छु। टामिगनको च्याम्बरलाई ठिकसँग जोडेर म तालतिर आँखा चिप्लाइदिन्छु चुपचाप। किम्रिक जर्मन भाकाको गीतको कुनै वाक्यलाई उदासीन स्वरमा गुनगुनाउँदै रुखको छायामुनि पल्टिन्छ। उसको स्वर राम्रै छ, तर उसको बिलौना उडिरहेको स्वरभन्दा मलाई बतासको झोकामा उठिरहेको तालको लहर नै राम्रो लाग्छ। दिन खुम्चिँदै गइरहेछ पश्चिमी क्षितिजको किनारमा। ओठभरिभरि लाली लिएर टामिगनलाई काँधमा भिरेर म उभिन्छु। किम्रिक अझै गुनगुनाइरहेको छ, म उसको गीतको अर्थ बुझिरहेको छु। उसको गीतले फुस्कँदै गएको क्षण दिन र महिनाको बारेमा गुनासो उडाइरहेको छ। म भने अझै तालतिर एकोरिरहन्छु। दिवा सावसानको यो छायामा पनि ताल वरिपरिका साराका सारा दृश्यहरू त्यत्तिकै छर्लङ्गेका छन् जतिको मध्यदिनको उज्यालामा छर्लङ्गिन्छन्। थुम्को बगिरहेको उही मिठो पानीको खोला, टाढा टाढासम्म फैलिएको ताल, हावाको स्पर्श स्पर्शमा खेलिरहेका पानीका छाल, निद्रामा डुबे झैँ कालो जङ्गल लाग्न थाल्छ। मनलाई उज्यालो किसिमले छुने एउटा कविता जन्मिन लागे झैँ। तर म कवि होइन, किम्रिकलाई झैँ मलाई कविता रच्न आउँदैन। तर यस जङ्गलमा कागज कलम र मसी छैन, सम्भवतः भएदेखि ऊ जतिको न्यास्रो देखिन्छ त्यति न्यास्रो देखिँदैन थियो होला। म किम्रिकलाई उदासीन किसिमको गीतमै रमाउन दिएर तालतिर ओर्लिन्छु। तालको पारिपट्टिको किनारामा हात्तीको बथान छ, फेरि हात्तीको बथानले उगटेको ठाउँभन्दा टाढा अर्नाहरू आहाल खेलिरहेका छन्। अनवरत किसिमले बिउजिरहेको झाउकेरीको त्यो स्वर आहा कति आफ्नै चाहिँ लाग्छ। निद्रालु स्थितिको बोध दिने यस जङ्गलको चकमन्नतामा कति परिचित चाहिँ लाग्छ। गुनासोको छनक छैन कति, लाग्न थाल्छ आँखामा कुण्ड कुण्ड सगुनको पानी भरिन आँटे झैँ, छाती भरिभरि सगुनको फूल बिछिन आँटे झैँ, मानौ एउटा अनहोनी आत्मसात हुने सुरसारमा छ। असङ्ख्य बन्धनहरूको बीचमा एउटा नौलो किसिमको उज्यालो रूप आकार लिने तर्खरमा छ। तर त्यो छनकको आधार के हो? कुनै न कुनै किसिमको आधारबिन्दु त होला नै। त्यस सम्बन्धमा तर्कलाई खेलाउने पक्षमा छैन म, तर्कलाई चिनिसकेको छु मैले। आधार नभइकन एक पाइला पनि अगाडि सर्न सक्ने शक्ति छैन उसको, त्यसैले बुद्धिसम्मत चेतनाभन्दा पनि परको सत्यलाई उद्घाटन गर्न सक्ने शक्ति छ त्यसको। बुद्धिसम्मत चेतनाभन्दा पनि परको त्यो उज्यालो आहा आज कसरी मेरो अनभिव्यक्तिको अन्तराललाई स्पर्श गर्न ढाँटेको छ। म अगाडि बतासले छेलेर ढालेर तेर्साएको मुढामाथि बस्छु जसका हाँगा बेगालाई काटेर किम्रिक र मैले जाडोयाममा आगो तापिसकेका छौँ। अचानक तालपारीका हात्तीहरूले दुई चारवटा हात्तीले आकाशतिर सुँड उचालेर आफ्नो स्वर उडाइदिन्छन्। फेरि पनि म समाधिस्थ झैँ स्थितिलाई आह्वान गर्न थाल्छु। गीत गुनगुनाइरहेको किम्रिक गीतसितै झर्को माने चाहिँ गरी उठ्छ। लट्ठीको साराले बिस्तारै बिस्तारै पाइला सार्दै मनिर आइपुग्छ। त्यो निराकार अङ्गको स्पर्श साकार हुँदाहुँदै मेटिएको छनकलाई अनुभव गर्न थाल्छु म। किम्रिक मेरो अगाडि उभिएको उभिए भन्छ, तिमीले के सोच्यौ त अनन्त? कुन विषयमा? म बसेको बसै उत्तर दिन्छु। के विषयमा नि? उही राति कुरा गरेको विषयमा। उमुडामाथि बस्छ। भन त यो जङ्गल र मरुभूमिलाई कुन किसिमले तरेर हामी मान्छेको बस्तीमा पुग्न सक्छौँ? पहिले तिम्रो खुट्टाको घाउ त निको होस् अनि सोचौँला नि, हाम्रो सोच्न सक्ने शक्ति कसले लुटेर लैजान्छ र? धैर्य गर किम्रिक, धैर्यको फल मिठै हुन्छ। उसका निला आँखा मतिर च्यातिरहन्छन्, मानव त्यस किसिमको उत्तर सुन्ने आशा उसले गरेको थिएन। फेरि ऊ म बसेको मुढा छाडिदिन्छ लट्ठीको आधार लिएर। सम्भवतः उसभित्रको धैर्य चञ्चल भइरहेको छ, तर म आफू बसेको थलो छाड्दिनँ, मात्र सम्झौताको हरफ उडाइदिन्छु। यस्तो खोरण्ड खुट्टा लिएर बालुवामा पाइला सार्न सक्छौ र? कुरा छल्न खोज्छौ, ऊ प्वाक्क बोल्छ। उसको अनुहारमा अविश्वासको छाया दगुरो चाहिँ अनुभव हुन थाल्छ मलाई। म बोल्छु, के खोल्न खोजे, के छल्न खोजेर मैले किम्रिक? ऊ बालुवामा लम्पसार परेर भन्छ, के कारणले तिमी मलाई छलिरहेका छौ मलाई थाहा छ, बुझ्यौ तिमीले? अँ, के कारणले त? म फेरि सोध्छु, यस कारणले बुझ्यौ? घृणाले घृणा चाहिँ पोतिएको उसको अनुहारमातिर फर्किन्छ। अहिलेसम्म पनि तिम्रो आँखा मोर्चामा सङ्गीन तेर्स्याएर दगुर्ने त्यही सिपाहीको जस्तो छ, जुन आँखालाई अङ्ग्रेजहरूले पट्टी बाँधेको घोडाको जस्तो तुलाइदिएका हुन्छन्। तिम्रो मस्तिष्क पनि त्यही सिपाहीको जस्तो छ, जसमा अङ्ग्रेजहरूले जर्मनी जातिलाई एउटा युद्धको रूपमा, एउटा मेमतको रूपमा बसाइदिएका छन्। त्यसैले अनन्त, तिमी मेरो र आफ्नो बीचको एउटा भेदको रेखा कोरिराख्न चाहन्छौ, मेरो कुरालाई मिठो किसिमले उपेक्षा गर्न चाहन्छौ। तिमी बाहिर जति मिठो देखिन्छौ, भित्र त्यतिकै तितो, ब्रिटिसहरू जस्तै। म उत्तेजित हुनुपर्ने हो, उत्तेजित भएर त्यो थलोबाट उठ्नुपर्ने हो, उसको गालामा दुई चार चड्कन बेसरी कसेर भन्नुपर्ने हो, जिब्रो मसँग पनि छ तिम्रिक महोदय, तर म त्यसो गर्दिनँ। अँ त, तर अनन्त, तिम्रा ख्वामितहरूले हामीलाई युद्ध भनेर जति सक्यो किन नचिनाउन्? सच्चा इतिहासकारले त्यसलाई स्वीकार गर्ने छैनन्। मैले पनि त स्वीकार गरेको छैन, म उत्तर दिन्छु। जर्मन युद्ध होइनन्, युद्ध अङ्ग्रेजहरू हुन्, युद्ध फ्रेन्चहरू हुन्, युद्ध रुसीहरू हुन्। उनीहरू नभएको भए वार्सा सन्धिको आड लिएर जर्मन जनताको छातीमाथि पैसाचिक नाच नाच्ने थिएनन्। त्यही पैसाचिक नृत्यले जन्माएको हिटलरलाई, त्यही पैसाचिक नृत्यले जन्माएको यो युद्धलाई। बोल्दा बोल्दै उसको अनुहार साँच्चै नै घृणाले विकृत हुन्छ। ब्रिटिस अनुहारप्रति घृणा, फ्रेन्च अनुहारप्रति घृणा, रुसी अनुहारहरूप्रति घृणा। घृणाको भेलमा डुब्दा डुब्दै र लाग्दा लाग्दै ऊ स्वयं घृणित भए चाहिँ अनुभव गर्न थाल्छ। म लघु सिद्धान्त कौमुदीको सातौँ अध्याय र अङ्ग्रेजी पहिलो किताबसम्म पढेको मान्छे, न त मलाई ब्रिटिस इतिहास थाहा छ, न त जर्मन इतिहास। यस युद्धमा दोषीको यस कुराको विश्लेषण मबाट यस जङ्गलबाट, जङ्गलमा त्यत्तिकै टाढा छ जतिको टाढा छु म स्वयं मेरो देशबाट। मलाई त यत्तिकै थाहा छ, मेरो देशभन्दा हजारौँ हजारौँ कोष टाढा गोरा अनुहारहरूका बीचमा कौरव र पाण्डवको झन् युद्ध बिउजिरहेछ, जसमा मेरो देशका आमाहरू पुत्रवियोगले लास भइरहेका छन्, मेरो देशका पत्नीहरू पतिवियोगले आफ्नो नारीको चुरा फुटाउँदैछन्, आफ्नो सिउँदोको सिन्दुर पखाल्दैछन्। श्रृङ्गार खोसिएका मेरो देशका ती तरुणी नारीहरू डढिलो लागेको रुख चाहिँ प्रतीत भइरहेका छन्। बहिनीहरूको हातमा सुपारी फूलको माला त्यसै त्यसै खङ्ग्रिएर धुलो हुँदै गइरहेछ। कठै मेरो देशका आमाहरूले के पाप गरेका छन् कुन्नी, उनीहरूको छाती थुनिलो भइरहेको छ। मेरो देशका पत्नीहरूले के पाप गरेका छन् कुन्नी, उनीहरूको सम्पूर्ण जीवन खरानी भइरहेको छ। अरे, मेरो देशले के पो गरेको छ कुन्नी, उसका काखमा जाँगर र उत्साहका प्रतीकहरूलाई पराई देशका चिल र गिद्धहरूले लुचिरहेका छन्। कठै कहिले काटिने हो यो पाप, कुन युगसम्म नेपाली आत्माहरूले यस किसिमले हृदयविदारक भोगलाई भोगिरहनु पर्ने हो? अफ्रिकाको धरतीमा नेपाली रगत, युरोपको धरतीमा नेपाली रगत, एसियाको धरतीमा नेपाली रगत, लाग्न थाल्छ यो धरती नै भिजेको छ नेपाली रगतले। पहिले पनि भिजेको थियो र अहिले पनि भिजिरहेको छ, पछि कहिलेसम्म भिज्ने हो यसको कुनै लेखाजोखा छैन। तर यो रगत भयो भनेर गुनासो कसको? नेपालीहरू त जन्मिने बित्तिकै युद्धले मारिसकेका हुन्छन्। आज जन्मिने बित्तिकै किन? आमाको गर्भभित्र युद्धले मारिसकेका हुन्छन्। मारिसकेकाहरूलाई मरे भनेर आँसु चुहाउनु वा चित्त दुखाउनु नै किन? म किम्रिकतिर हेर्छु, ऊ बालुवामा लम्पसार पर्छ। ऊ मानव मसँग सम्झौता गर्ने पक्षमा छैन, मानव उसको निम्ति म एउटा रोग हुँ, एउटा युद्ध हुँ। त्यही किसिमको आँखालाई टाटो पारिहाल्ने हो भने मैले पनि त एउटा युद्ध नै ठान्नुपर्छ, एउटा रोग नै ठान्नुपर्छ उसलाई। बालककालदेखि नै मैले जान पर्यो जर्मनको धावेमा भन्ने गीत सुनेको छु। सैनिक जीवन सुरु गरेदेखि नै मैले उसका जस्ता अनुहारलाई एउटा युद्ध र एउटा रोगकै रूपमा चिनेको छु। मेरा अधिकृतहरूले पनि त उसको जस्तो अनुहारलाई एउटा युद्ध र एउटा रोगकै रूपमा चिनाएका छन्। उसैसँग भेट हुनुभन्दा केवल एक दिन अघिसम्म उसको जस्तो अनुहार एउटा युद्ध थियो, एउटा रोग थियो आँखामा र विचारमा। त्यस दिन जब साथीभाइहरूसँग कमान्डर साहेबको आदेश अनुसार युद्धका सरसामानले युक्त भएर हवाईजहाजद्वारा मोर्चामा गइरहेको थिएँ, त्यतिखेर उसका जस्ता अनुहार मानिसका अनुहार हुन् भन्ने कुरामा आभाससम्म पनि थिएन मेरो मनमा। बरु त यस्तो प्राणीको रूपमा मेरो मानसमा रुमलिरहेका थिए, जसलाई देख्नासाथ कुकुरले छपक्क छप्काउनुपर्छ, कुकुरले नसके बन्दुकले, बन्दुकले नसके ग्रेनेडले, ग्रेनेडले पनि नसके बमले मार्नुपर्ने जीव। उनीहरूका सङ्गीनले रोपिएर थुनेलो भएका मेरो देशका आमाको छातीलाई किम्रिकको भाषासँग दाँच्ने हो भने साँच्ची उसलाई त्यही अर्थमा टिप्नुपर्छ मैले। तर म त्यसरी सोच्दिनँ, मलाई थाहा छ ऊ बोलेको होइन, उसभित्रका जिउन चाहने प्रवञ्चनाहरू बोलेका हुन्, उसको आत्महत्याको दृश्य बोलेको हो। त्यस किसिमको सत्यको हरफसँग म त्यही दिन परिचित भएको छु जुन दिन उसलाई मृत्युको साटो जीवन दिँदा खुसीको अनुभव गरेको थिएँ। कुनै एउटालाई जीवन दिँदा जति उज्यालोपन्न आत्मसात गर्न सकिन्छ, त्यति उज्यालोलाई लाखौँ करोडौँको ज्यान लिँदा पनि आत्मसात गर्न सकिँदैन।
Yeah.
आफू बसेको रुखको मुढाबाट उठेर म पनि घाँसमाथि पल्टन्छु। आहा, कति शीतल किसिमको बतास बगिरहेछ। इच्छा नहुँदा नहुँदै पनि मेरो आँखा किम्रिखलाई छाप्न थाल्छ चुपचाप। उसको अनुहारमा पोथीको घृणाको छाया सफा भइसकेको छ। ऊ अहिले नै किम्रिक देखाइरहेको छ, जसलाई देख्दा म युद्ध र रोगबाट मान्छे बनेको थिएँ। म आँखा चिम्लन्छु, एउटा स्मृति फन्को लिन थाल्छ मेरो इच्छा हिंथाको अभ्यर्थनालाई छलेर। ओहो, कति कालो रात थियो त्यस दिन कठै। आफूले आफैलाई नदेख्ने, आफ्नो आँखाले आफैलाई ठम्म्याउन नसकिने, भुइँमा जमेको मान्छेको रगतभन्दा पनि कालो, मेरो देशका लास भएका किशोरहरूको कपालभन्दा पनि कालो त्यो रात। अनि त्यो भयानक रातलाई चिर्दै एकपछि अर्को, अर्कोपछि फेरि अर्को, छाताधारी सैनिकलाई मोर्चामा खसाल्दै गएको हवाई जहाजले रूप र आकार लिन थाल्छ मेरो मनमा। मभित्र सुरक्षित भावुकतालाई भ्युजाएर, त्यतिखेरसम्म म हामफालेको थिएन, मेरा साथीहरू हामफाल्दै थिए, हर्षे बले जिते हामफालिसकेका थिए। मेरो हामफाल्ने पालो थियो, म पछि नरे इन्द्र र उसका साथीहरूलाई हामफाल्नु थियो। एकाएक देखा परेको दुई दुईवटा जर्मनको हवाई जहाजको हमलाले हाम्रो हवाई जहाज डगमगाउँदै लक्ष्यहीन दिशातिर सुइँकुच्चा ठोक्न बाध्य भएको थियो। त्यस्तैमा म हामफालेको थिएँ। मैले हामफालेको आधा सेकेन्ड पनि बितेको थिएन, मलाई लिएर आएको त्यो हवाई जहाज फुटेको थियो भयानक विस्फोटनका साथ। मेरो खुट्टाको बुटले भुइँ छुनुभन्दा पहिले नै दन्दनी बलेको त्यो हवाई जहाजलाई धरतीतिर बतासिएको अनुभव गरेको थिएँ मैले। कठै, त्यतिखेर के थाहा मलाई मेरो जीवनका थाले एउटा नौलो किसिमको मोड लिँदैछ भन्ने? के थाहा मलाई एउटा जर्मनसँग एउटा नेपालीको अन्तर्कथाको सूक्ष्म तार जोडिन आँटेको छ भन्ने? साँच्ची मेरो बुटमुनिको बालुवालाई केही न केही अंशमा अनुभव गरेको थिएँ। तापनि मरूभूमिको मृगमरीचिकामा डुबेर चुर्लुम्म भइसकेको छु भन्ने शङ्कासम्म पनि थिएन त्यतिखेर त मलाई। मैले त आफूलाई उही मोर्चामा पो पो छु भन्ने ठानेको थिएँ। मेरो अगाडि उही शत्रुपक्षका आँखाहरू चिप्लिरहेका छन् पो भन्ने ठानेको थिएँ। मरू विस्मित थिएँ युद्धका कुनै पक्षले आकाशमा रङ्गीचङ्गी आतसबाजी फुटालेर अँध्यारोको पर्दा नचिरेकोमा। मेसिनगन, 3-इन्च मोटर र ट्याङ्कका विनाशकारी ध्वनिको रातले त्यो प्रेत सदृश प्रहरलाई मृत्युको सन्त्रास उडाई थर्काउन नसकेकोमा। घाइते घोडाहरू र घाइते सिपाहीहरूका अति चित्कारले चकमन्नतालाई सर नगरेकोमा। उफ, ध्वनिहीन स्थिति, गतिहीन स्थिति, चारैतिर उही मृतवत शान्ति। फेरि पनि म घाइते चाहिँ घस्रिरहेको थिएँ बतासको स्वरलाई शत्रुको स्वर ठानेर, बालुवाका ढिस्काको छायालाई शत्रुको मोर्चा भनेर। कठै, कस्तो भ्रम, कस्तो झुट! त्यो भ्रमपूर्ण स्थितिलाई सम्झेर हाँसिदिनुपर्ने हो मैले। हाँसेर किम्रिकको फेरि न्यासिन थालेको अनुहारलाई आफूतिर आकर्षित गर्नुपर्ने हो, तर म हाँस्दिनँ। त्यो हाँसोपूर्ण स्थितिको साक्षी किम्रिकको आँखा बाहेक अरू कसको आँखा थियो र? किम्रिक मात्र त थियो त्यहाँ। म किम्रिकतिर हेर्छु, बालुवाको स्पर्शसित पनि विरक्त भइसकेको छ। ऊ लट्ठीको सहारा लिएर ऊ फेरि मनिर आउँछ। म उतिर ओठभरिको मुस्कान उडाइदिन्छु तटस्थ किसिमले। उसको र मेरो बीचको जमेको मौनतालाई भाँच्दै ऊ भन्छ, मलाई क्षमा गर अनन्त, के कसुर गरेका छौ र तिमीले? म आफ्ना दुवै नारीलाई गर्दनमुनि गुसारी निष्पेक्री भएको मान्छेले चाहिँ स्वर उडाइदिन्छु। त्यस्तो छुसी कुरातिर फर्काँदै फर्कन अनन्त, फेरि हेर पानी हाँसका जोडीहरू कति आनन्दले खेलिरहेछन्। वास्तवमा म त्यस्तो पिरो खालको मान्छे थिइनँ अनन्त, गाउँका सबै सराहना गर्थे मेरो स्वभावलाई। म पनि त सराहना गर्छु, तर अनन्त म मूर्ख होइन, म आफूलाई बुझिरहेको छु, म रिसाह भइरहेको छु, बौलाह भइरहेको छु। मलाई लाग्छ मेरो बा निश्चय पनि निर्भीक थिएनन्, बहादुर थिएनन्। खालि उनको अभिव्यक्तिको अर्थमा मात्र उनी निर्भीक र बहादुर देखेका हुन्। साँचो अर्थमा उनी बहादुर भइदिएका भए यो जङ्गलको चकमन्नताले मलाई चिथोर्ने थिएन, सम्झनाका भेलहरूमा म तृण बन्ने थिएन। आफ्नो बामाथि बज्र थाल्यो अब, म बज्रेको होइन, हेर म सच्चाइलाई बुझिरहेछु, म मान्दछु वार्षा सन्धिको विरोध गरेका थिए उनले। तत्कालीन राजनीतिज्ञहरूले उनलाई सुनेनन् त के भयो? सुनेनन् भनेर आफ्नो पितृभूमिलाई नै छाड्ने, आफ्नो पितृभूमिलाई छाडेर हल्यान्ड जाने, कैजरको रोटी खाएर जीवन निर्वाह गर्ने उनको त्यही कायर स्वरूप मभित्र पनि बास गरेकाले म डरो हुन नसकेको हुँ अनन्त। मैले विश्लेषण गरिसकेको छु आफूलाई, मभित्र मेरो बाको कैजरको रोटीको टुक्रामा स्वरूप बाँचिरहेछ अनन्त। त्यतातिर नफर्क भन्छु तर तिमी सुन्दैनौ। अरे म के गरौँ अनन्त, म के गरौँ? यो जीवन तिमीले दान दिएको हो, यस जीवनलाई मैले पुनर्जन्म भए चाहिँ मान्नुपर्छ, तर के सार भयो यो जीवनको? बरु त्यतिखेर तिमीले मलाई मारिदिएको भए हुन्थ्यो। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको पहिलो श्रृङ्खलाको वाचन हो। यो वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। हवस् त, अर्को साता दौलत विक्रम विष्टको चपाइएका अनुहारको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रृङ्खलामा गोविन्दबहादुर मल्ल गोठालेको पल्लो घरको झ्याल वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी दिनेश नेवला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।